हामीले अहिलेसम्म पाँचवटा प्रबन्धहरू अध्ययन गर्दै आयौं, निर्दोषताको प्रबन्ध, त्यसपछि विवेकको प्रबन्ध, त्यसपछि प्रतिज्ञाको प्रबन्ध, त्यसपछि मैले के विषय मानव शासनको प्रबन्ध, अनि त्यसपछि प्रतिज्ञाको प्रबन्ध, अनि त्यसपछि अघि क्लासमा चाहिँ हामीले व्यवस्थाको प्रबन्ध, जसले चाहिँ लामो समय नै उघटेको थियो। थुप्रै बाइबल हामीले पढ्दाखेरि हामीलाई थाहा भएको नामहरू, आदमदेखि लिएर नुआ, अब्राहम, दाउद, धेरै अगमवक्ताको नामहरू जुन सुन्ने गर्छौँ, यशैया, यर्मिया, यी सबै व्यवस्थाको प्रबन्ध अन्तर्गत जिउने व्यक्ति थियो। धेरैजना चाहिँ नुआ त अगाडि हो, अब्राहम पनि अगाडि हो, तर थुप्रै थुप्रै घटनाहरू चाहिँ त्यो प्रबन्धमा घटे, ज्यादै महत्त्वपूर्ण। अनि हामी प्रबन्धको अध्ययनमा चाहिँ हामी अब अनुग्रहको प्रबन्धको अध्ययन गर्नुभन्दा अगाडि चाहिँ हामी अझ अलिकति केही समय यो क्लास चाहिँ यो व्यवस्था सम्बन्धी चाहिँ हामी केही विचार गर्न चाहन्छौँ, व्यवस्था र आज्ञाहरू सम्बन्धी चाहिँ। अनि त्यसैले आउनुहोस् पहिला प्रार्थना गरौँ अनि प्रभुको सहायता माग्छौँ। हामी प्यारो परमेश्वर, यो क्लास पनि तपाईँको हातमा समर्पण गर्छौँ, हामी आफैलाई तपाईँमा समर्पण गर्छौँ। हामीलाई किन्नुभयो तपाईँले आफ्नो प्रिय पुत्रको रगतद्वारा, दास दासी भएका छौँ, आफै त होइनौँ, तपाईँका हौँ। हामीलाई सिकाउनुहोस्, तपाईँ हाम्रो मालिक हुनुहुन्छ, हामीलाई तपाईँलाई खुसी पार्ने बाटो हामीलाई सिकाउनुहोस् प्रभु। अनि तपाईँको वचनहरू ठिक छ जानेर हामी शिक्षा दिन सक्ने पनि भन्न सकौँ, हाम्रो आफ्नै नानीहरूलाई हामी सिकाउन सकौँ, हाम्रो आफन्तहरूलाई सिकाउन सकौँ तपाईँको सुसमाचार, अनि साथै अरू विश्वासीहरूलाई, नयाँ विश्वासीहरूलाई, हामीभन्दा कम उमेरकाहरूलाई, अनि अरूहरूलाई पनि हामी सिकाउनलाई हामी सक्षम हुन सकौँ पिता। हामीलाई अरूको सेवा गर्न होइन, यसरी नै प्रभु तपाईँप्रति भएको हाम्रो प्रेम प्रकट गर्न हामीलाई यो तरिका दिनुभएको छ, जसरी पत्रुसलाई भन्नुभयो मेरो भेडाहरूलाई चराउँ। प्यारो प्रभु, हामी सब तपाईँका हौँ, जो जसले हामीले यसरी सित्तैमा मुक्ति पायौँ, अनि प्रार्थना गर्दछौँ प्रभु हरेकको लागि, सानो नानीहरूको लागि पनि, अनि यो समय पवित्र र लाभदायक र आशिषपूर्ण तुल्याइदिनुहोस्। हामी सक्दैनौँ, हामी तपाईँमा भर पर्छौँ। धन्यवाद छ प्रभु यीशुको नाममा। परमेश्वरले व्यवस्था किन दिनुभयो, अनि व्यवस्थाले एक व्यक्तिको निम्ति के गर्न सक्छ, परमेश्वरको ती आज्ञाहरू के व्यवस्थाले बचाउन सक्छ त एकजनालाई, के एकजनाले व्यवस्था पालन गर्ने प्रयास गरेर, मान्छेले भन्दछ म प्रयास गर्दैछु, म राम्रो हुन खोज्दैछु, मैले अब रक्सी पनि छोडिसकेँ, चुरोट पनि छोडिसकेँ, अब एक दुईवटा कुरा मात्र बाँकी छ भने जस्तो कुरा गर्छन्। अनन्त जीवन के प्राप्त गर्न सकिन्छ व्यवस्था पालन गरेर? अधिकांश संसारको मानिसहरू यही भन्ठान्छन् कि नियमहरू पालन गरेर, धर्मी जीवन जिउन खोजेर, असल बन्न खोजेर चाहिँ अवश्य नै परमेश्वरको सामु चाहिँ हामीले ग्रहण योग्यता प्राप्त गर्नेछौँ। तर हामी अध्ययन गर्न चाहन्छौँ है, एउटा व्यक्ति, एउटा प्रश्न, एउटा व्यक्ति छ जसले मानव सबै आज्ञाहरू पालन गरेको छ, मानव, तर एक ठाउँमा चाहिँ एउटा आज्ञामा चाहिँ उचुक्यो भने के त्यो व्यक्ति चाहिँ व्यवस्था भङ्ग गर्ने व्यक्ति हो कि पालन गर्ने व्यक्ति हो? महत्त्वपूर्ण प्रश्न हो है, जवाब दिनुभयो कतिले ठिक है, तपाईँले दिन सक्नुहुन्थ्यो है, सबै आज्ञा पालन गरेर तर एक ठाउँमा चुक्यो भने चाहिँ ऊ चाहिँ व्यवस्था गर्ने भङ्ग गर्ने व्यक्ति हो भन्ने कुरा हामी अध्ययन गर्नेछौँ। अनि व्यवस्था भङ्ग गरे बापत यसको दण्ड के हो त? ज्यादै गम्भीर कुरा हो, किनभने व्यवस्था परमेश्वरले दिनुभएको हो, अनि उहाँकै व्यवस्था तोड्ने अपराधीलाई परमेश्वरले के दण्ड दिनुहुन्छ त्यो पनि हामी अध्ययन गर्न चाहन्छौँ। अनि त्यसो भए व्यवस्था एउटा कस्तो कुरा हो, असल कुरा हो कि खराब कुरा हो, यो के भन्नेलाई राम्रो कि नराम्रो भन्ने, साथै के व्यवस्था पुरै पालन गर्ने व्यक्ति कोही छ संसारमा सिद्ध रूपमा? त्यसैले हामीले यी प्रश्नहरूको बारेमा सोच्न चाहन्छौँ मैले। एकदम आधारभूत हुन्, अनि तपाईँहरू कतिले चाहिँ यी कुराहरू बुझ्नु भएको छ तर सायद कतिले बुझ्नु भएको छैन होला, अनि हामीले बुझेको छौँ भने अझ राम्रोसँग बुझौँ, अझ अरूलाई चाहिँ प्रष्ट यो सिकाउनलाई, यति महत्त्वपूर्ण छ यो नभएसम्म सुसमाचार बुझ्दैन मान्छेले, व्यवस्थाले एउटा मान्छे घायल नभएसम्म ऊ सुसमाचारको औषधि लिन आउँदैन, व्यवस्था प्रयोग गर्न हामीले सिक्नै पर्छ। सुसमाचार प्रभावकारी ढङ्गले सिकाउने हो भने चाहिँ सुनाउने हो भने चाहिँ व्यवस्था प्रचार गर्न पनि सिक्नुपर्छ। अनि त्यसैले प्रभु येशूले चाहिँ प्रयोग गर्नुभएको तरिका पनि हामी हेर्नेछौँ। त्यसैले यो समय वास्तवमा 15 मिनटमा सकिन्छ तर हामी चाहिँ अलिकति लामो जान्छ, मलाई खाना बनाउन भ्याउँछ कि भ्याउँदैन, हामीलाई पिर लगाइसक्यो है। ल त हामी 6 बुदा हेरेर चाहिँ यसलाई अध्ययन गर्ने कोसिस गर्नेछौँ, अनि ठिकै छ केही गरी भ्याएन भने हामी बोरी गर्नेछौँ होइन। त्यसैले पहिलो कुरा चाहिँ के भने व्यवस्थाले सबै मानिसलाई दोषी ठहराउँछ भन्ने कुरा हामी विचार र अध्ययन गर्नेछौँ भाइहरूबाट। सबै मान्छेलाई व्यवस्थाले त दोषी ठहराउँछ। दोस्रो कुरा चाहिँ हामीले यहाँ अध्ययन गर्नेछौँ कि व्यवस्था भङ्ग गरे बापतको दण्ड चाहिँ हो मृत्यु, मृत्यु अनन्त मृत्यु, नरकको मृत्यु, गम्भीर कुराहरू छ। अनि ख्रिस्ट येशु चाहिँ व्यवस्था भङ्ग गर्नेहरूका निम्ति मर्नुभयो, यो चाहिँ खुसीको कुरा हो। यसलाई भनिन्छ सुसमाचार, यो चाहिँ हो हामीले सुनाउनु पर्ने, यो चाहिँ हो यो संसारलाई खाँचो परेको आजको कुरा। तपाईँको आफन्तलाई, मेरो आफन्तहरूलाई, मेरो हराएको मित्रहरूलाई चाहिएको कुरा नै यही हो यो बुझ्न। अर्को कुरा, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ, यो चाहिँ प्रभु येशूले दुईजना व्यक्तिसँग यस सवालमा कुरा गर्नुभएको कुरा अध्ययन गर्नेछौँ। अर्को 5 बुदा, व्यवस्थाको उद्देश्य के हो, यो एकदम जान्नुपर्छ प्रियहरू। हामी यहाँ तालिममा छौँ, किन हामी यति राम्रोसँग सिकौँ कि अरूहरूलाई पनि हामी सिकाउन सकौँ, अलमल नगरिकन, खिचडी नबनाइकन, मान्छेलाई अलमल नपारिकन। आज धेरै अलमल छ सुसमाचारको सम्बन्धमा, किनभने व्यवस्थाको सम्बन्धमा अलमल छ। अनि 6 चाहिँ प्रेमको व्यवस्था, यसबारेमा हामी अध्ययन गर्नेछौँ। व्यवस्थालाई वास्तवमा सारांशमा चाहिँ सबै आज्ञाहरूलाई निचोडमा ल्याउने भयो भने चाहिँ प्रेम गर, त्यही नै हो व्यवस्थाको सबभन्दा सारै, अनि त्यो पनि हामीले अध्ययन गर्ने कोसिस गर्छौँ। त्यसैले पहिलो बुदामा व्यवस्थाले सबैलाई दोषी ठहराउँछ भन्ने कुरा, किनभने व्यवस्था 6:5 लेखेको छ, अनि तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई तिम्रो सारा हृदयले, तिम्रो सारा प्राणले र तिम्रो सारा शक्तिले प्रेम गर्नु, 3 पटक यहाँ बताइएको छ कि हामीले परमेश्वरलाई सम्पूर्ण सर्वाङ्ग र अलिकति पनि कम नभइकन परमेश्वरको पुरै माग्नु भए अनुसार नै उहाँलाई हामीले प्रेम गर्नुपर्छ भनेको छ। किन यहाँबाट हामी सुरु गर्दैछौँ भने यसलाई चाहिँ सबैभन्दा ठुलो आज्ञा भनेको छ भाइहरूमा, 613 आज्ञा है। प्रभुलाई सोध्यो कुन चाहिँ सबभन्दा ठुलो आज्ञा हो, प्रभुलाई जाँच्न आएको थियो, अनि जवाफ यही दिएको थियो कि सबभन्दा ठुलो आज्ञा चाहिँ परमेश्वरलाई सारा हृदय, सारा प्राण, सारा शक्तिले प्रेम गर्नुपर्छ। यो कुरा चाहिँ बाहेक चाहिँ अर्को कुरा पनि छ, दोस्रो सबभन्दा ठुलो आज्ञा चाहिँ के हो, मत्ती 22:39, अनि दोस्रो चाहिँ यस्तो छ, उहाँले भन्नुभयो तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। देख्नुभयो व्यवस्थाले त के भनिरहेछ, प्रेम गर। 2 आज्ञा, 1 परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्नुपर्छ, 2 अनि आफ्नो छिमेकीलाई, अरू मानिसहरूलाई चाहिँ आफैलाई चाहिँ प्रेम गर्नुपर्छ। विचार गर्नुहोस्, पहिलो आज्ञा परमेश्वरलाई तपाईँले आफ्नो जन्मेदेखि आजसम्म प्रत्येक दिन सारा हृदय सारा प्राण सारा मनले प्रेम गरेको छु भनेर भन्न सक्नुहुन्छ त कोही? आज्ञा त यही छ, परमेश्वरले हामीलाई यो त्यतिकै भन्नुभएको छैन, यो वास्तविक सत्यता हो। सृष्टिकर्तालाई सम्पूर्ण हृदयले प्राण र शक्तिले प्रेम गर्नु बाहेक अरू कुनै उचित कुरा नै छैन। के तपाईँले भन्न सक्नुहुन्छ मैले परमेश्वरलाई चाहिँ जति प्रेम गर्नुपर्ने कति पटक चाहिँ गरेको छैन? कि तपाईँले भन्नु मैले चाहिँ सधैँ परमेश्वरलाई पहिलो स्थान दिएको छु? हामी मध्ये कसले भन्न सक्छ? यो त एकदम सरल प्रश्न छ तर एकदमै गम्भीर छ। तपाईँले परमेश्वरलाई भन्दा अन्य वस्तुलाई अन्य व्यक्तिलाई अन्य चिजलाई बढी प्रेम कहिले गर्नुभएको छ? एकचोटि गर्ने बित्तिकै तपाईँ सबैभन्दा ठुलो आज्ञाको दोषी भयो। दोस्रो ठुलो आज्ञा चाहिँ आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नु भनेको छ। के तपाईँले सिद्ध रूपमा यसलाई पालन गर्नुभएको छ त? सोच्नुहोस् न, टाढा जानै पर्दैन, आफ्नै घरकाहरू, आफ्नो दाई, आफ्नो भाइ, आफ्नो दिदी, आफ्नो बहिनी, आफ्नो बुवा आमा के विफल हुनुभएको छ? के कहिलेकाहीँ चाहिँ तपाईँ स्वार्थी हुनुभयो अर्कालाई भन्दा आफैलाई बढी प्रेम गर्ने? सोच्नु, यो तपाईँले गहिरो गहिरो सोच्नुपर्छ। अनि तपाईँले भन्नुपर्छ मैले सबभन्दा ठुलो दोस्रो आज्ञालाई चाहिँ मैले पालन गरेँ कि तोडेँ? दुईटा आज्ञा हामीले के हेर्दैछौँ भने व्यवस्थाले चाहिँ सबैलाई दोषी ठहराउँछ। हाम्रो पहिलो गुदा नै यही हो। अनि परमेश्वरले दसवटा शब्द दिनुभयो सिनाई पर्वतबाट, ल दसवटा शब्द अनि तिमीहरूले गरिहेर गर्नुपर्छ, यो सब ठिक हो। परमेश्वरलाई बाहेक अरू कुनै देव देवीलाई ईश्वरहरूलाई राख्नु हुँदैन भनेर प्रस्थान 20:3 भन्नुभयो, मेरो सामु तिम्रा अरू कुनै ईश्वरहरू हुनुहुँदैन। त्यो यो सही हो, किनभने सृष्टिकर्तालाई छोडेर अरू कसलाई राख्न, कसलाई पहिलो स्थान दिन ठिक हो भन्न सक्छौँ? अब विभिन्न दुई चारवटा आज्ञा लियौँ, पाँच छवटा भनौँ न। तेस्रो आज्ञा चाहिँ के थियो प्रस्थान 20:7? तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिन। के हामीले भन्न सक्छौँ मैले प्रभुको नाम कहिले पनि व्यर्थमा ल्याएको छैन, कहिले पनि हल्का रूपमा प्रयोग गरेकै छैन, मैले जहिले पनि परमेश्वर भन्ने शब्द मात्र लिँदाखेरि एकदम सम्मानपूर्वक म जन्मेदेखि आजसम्म एकदम भक्तिपूर्वक मात्र प्रयोग गरेको छु भन्न सक्ने को छ? पाँचौँ आज्ञा, आफ्ना बाबु र आफ्नी आमालाई आदर गर। सायद मेरो घरमा हरेक दिनै यो पद मैले दोहोऱ्याइरहेको हुन्छ, मेरो तिनजना छन् नानीहरू। परमेश्वरले यो आज्ञा दिनुभएको छ, यो उचित छ, यो ठिक हो, यो सत्य छ। यसबाट अलिकति पनि दायाँ बायाँ जानु त्यो चाहिँ पाप हो, गलत हो, दोषी हो। अनि हामीमध्ये कसले भन्ने त, मैले सधैँ बुवामाको आज्ञा पालन गरेको छु, एकचोटि पनि उल्लङ्घन गरेको छैन, एकचोटि पनि मैले पिटाइ खानुपर्ने काम त एकचोटि पनि गरेको छैन, कसले भन्न सक्छ? आठौँ आज्ञा, तिमीले चोरी नगर्नु। मैले कसैबाट केही चिज चोरेको छैन, अर्काको सामान ल्याएको छैन, अर्काको सम्पत्तिलाई मैले सधैँ नै आदर गरेको छु, कसले भन्न सक्छ? हेर्नुहोस्, हामी त थोरैवटा औँलामा गर्न सक्ने आज्ञाहरू मात्र हेर्दैछौँ। अनि नौ आज्ञा पढ्छौँ, तिमीले आफ्नो छिमेकीको विरोधमा झुटो गवाही नदिन। कसले भन्न सक्छ मैले कहिले पनि एकचोटि पनि असत्य बोलेको छैन, अलिकति पनि बढाएको पनि छैन, घटाएको पनि छैन, जस्ताको तस्तै मैले चाहिँ बोलेको छु। अन्तिम दसौँ आज्ञा चाहिँ छ 20:17 पदमा, तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नु। अब त यो त अझ हृदयभित्र छिर्दैछ, लोभ पनि नगर्ने। पहिला त बोलेको हातले केही गरेको इत्यादि कुरा थियो भने अब चाहिँ हृदयतिर छिर्दै हुनुहुन्छ परमेश्वरले, सम्पूर्ण हृदयले भन्नुभएको छ त। तिमीले आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्न, न त उसको कमरा, उसको कमारी, न उसको गोरु, न उसको गदा, न त उस छिमेकीको कुनै थोकको लालच गर्न। अब यो सानो जाँच हामीले आफैलाई दियौँ भने चाहिँ पास भयो कि फेल भयो। अब तपाईँले भन्नुहोला, छवटा जति दिनुभएको थियो, पाँचवटा त मैले पुरा गरेको छु, तर एउटा कुरामा चाहिँ चुकेको छु। ल ठिक छ, ल तपाईँले यो पढिएको आज्ञाहरूमा त तपाईँ ठान्नुहुन्छ कि एक बाहेक तपाईँले सबै पुरा गर्नुभएको रहेछ। अब त्यो एउटालाई लिउँ न त, के जान्ने नि त्यसको बारेमा, जुन एउटा चाहिँ तपाईँले चुक्नु भएको छ भन्नुभयो, तपाईँको हृदयले तपाईँको विवेकले तपाईँलाई दोषी ठहराएछ, अरू चाहिँ पुरा गरे भन्नुभयो। याकुब दुई अध्यायमा एकचोटि पढ्छ, याकुब दुई अध्याय याकुब दुई अध्याय को दस पदमा पवित्र शास्त्रले यसरी भन्दछ, किनकि जस कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ। अति महत्त्वपूर्ण पद, व्यवस्था पालन गर्ने सम्बन्धमा यो पदले के बताइरहेको छ, एउटा यस्तो व्यक्ति छ जसले चाहिँ भन्दैछ मैले चाहिँ दस आज्ञामा नौ आज्ञा चाहिँ पुरा गरेको छु तर एउटा कुरामा चाहिँ ठ्याक्क चुक्न गएको छु भने, पवित्र शास्त्रले भन्दैछ ऊ चाहिँ अब पुरै व्यवस्थाको दोषी हुन्छ, ऊ चाहिँ व्यवस्था भङ्ग गर्ने व्यक्ति हो। एउटा बुवाले छोरालाई भनेछ, अलि सरसफाइको काम छ घरमा, तिमीले चाहिँ त्यो फोहोर लगेर फ्याल्नु, सिसा पुस्नु साबुन पानीले, भुइँमा पनि कुचो लगाउनु, आँगन पनि तिमीले चाहिँ बढाउनु, अनि साइकल पनि पुस्नु। अनि त्यसपछि ऊ गएछ अनि सबै गरेछ तर सिसा चाहिँ पुसेन उसले। बुवा आउँछ, उसले भने सबै गरे भन्छ उसले, बुवाले हेर्छ अनि सिसा चाहिँ पुसेन नि। अब उसले चाहिँ आज्ञा पालन गरे कि गरेन प्रश्न, यो आंशिक रूपमा आज्ञा पालन गर्ने काम चाहिँ वास्तवमा अनाज्ञाकारी हुन भएन परमेश्वरको दृष्टिमा। हाम्रो नानीहरूलाई पनि यो सिकाइरहनु पर्छ, आंशिक रूपमा पालन गरेको चाहिँ पालन होइन, च्यापासी दिन पनि होइन, परमेश्वरको दृष्टिकोण सिकाउनलाई चाहिँ हामीले यो कुराहरू बुझ्न एकदम आवश्यक छ। किनभने यो कुराले चाहिँ एउटा व्यक्तिलाई चाहिँ मलाई मुक्तिको खाँचो रहेछ भन्ने महसुस हुन थाल्छ, बल्ल हुन थाल्छ उसलाई। अब सातौँ आज्ञाले भन्छ व्यभिचार नगर्नु। अब आज बढ्दो संख्यामा चाहिँ विवाहित मानिसहरू आफ्नो जीवन साथीप्रति अविश्वास योग्य भइकन व्यभिचार गर्ने भएका छन्, सदोम र गमोराको समय। तर कसैले भन्ला, म त सधैँ आफ्नी पत्नीप्रति विश्वास योग्य छु, कहिले व्यभिचार गरेको छैन, त्यसैले मैले यस आज्ञालाई उल्लङ्घन गरेको छैन। एकछिन मत्ती पाँचमा पल्टाउँ, तर मत्ती पाँच मत्ती पाँच को 27-28 पदमा स्वयं प्रभु यीशुले नै यो व्यभिचार नगर्नु भन्ने आज्ञाको भावप्रति हाम्रो ध्यान आकर्षण गर्नुहुन्छ। हेर्नुहोस् कसरी, मत्ती 5:27, तिमीहरूले सुनेका छौ पुरानो समयकारलाई यो भनिएको थियो, तिमीले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। एकजना मिसनरी थियो, सायद हुनुहुन्छ होला, उहाँले प्रभुलाई चिन्नुभन्दा अगाडि, उहाँ चाहिँ स्कुलमा पढ्ने बेलाको एउटा घटना, समेना गृहमा चाहिँ साथीहरूसँग बसेर खाँदै थियो, ऊ पनि अविश्वासी थियो, अरू सबै अविश्वासी थियो, कारणवश एकजनासँग बाइबल रहेछ, अनि कारणवश त्यो दिन बाइबलको ठिक यही मत्ती 5 को 28 मा पुगेरेछ अनि त्यो अविश्वासी केटोले सबैलाई देखाइरहेछ हेर हेर बाइबलमा त्यस्तो लेखा रहेछ है अमेरिकामा भए घटना सबैले हेरे त्यो पद अनि सबैले के भन्यो भने एक एक जनाले यस अनुसार त हामी सबै दोषी छौ तिनीहरू एक एकले आफूहरू खराब अभिलाषाको पापको दोषी छौ भनेर महसुस गरे ठ्याक्कै त्यही बेला कोही एउटा सुसमा सुनाउने मान्छे आएको भए सायद विश्वास गर्थ्यो होला तर कोही पनि थिएन तर खुसी कुरा त्यो एउटा विद्यार्थीले चाहिँ पछि एकजना प्रचारकबाट सुसमाचार सुने डोनाल्ड फुलर्टन भन्ने एकजना मिसनरी उहाँ चाहिँ इन्डियामा आउनुभएको थियो अनि पछि एकदमै स्वास्थ्य खराब भएर फेरि अमेरिकामा फर्केर धेरै वर्षसम्म चाहिँ कलेजको विद्यार्थीहरूलाई एउटा विश्वविद्यालयमा चाहिँ सुसमा सुनाहरूलाई सुनाएर सयौँलाई प्रभुमा डोर्याउनु भएको थियो अनि यो व्यक्ति पनि प्रभुमा आयो अनि जीवनभरि ऊ चाहिँ ख्रिस्टको असल सेवक पनि बन्यो त्यसले एउटा चित्रलाई हेर्नुहोस् यो सिक्री हो नौवटा कडी छन् एक ठाउँमा चुडिएको छ ए एउटा मात्र चुन्या रहेछ यो सिक्री चुडिएको छैन नि त किनभने एउटा ठाउँमा त चुन्या छ नि त 10 ठाउँमा चुडिए पो चुडिन्छ के हामी त्यसरी भन्छौँ र होइन एक ठाउँमा चुडिएपछि त्यो सिक्री चुन्यो 10 आज्ञा एक ठाउँमा तपाईँले चुक्नु भयो तपाईँ दोषी तपाईँले तोड्नु भयो यसरी नै परमेश्वरले हामीलाई चाहिँ भन्नुहुन्छ याकुब 2:11 हामी पढ्छौँ किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर्नु पनि भन्नुभयो अब तिमीले व्यभिचार नगरे तापनि हत्या चाहिँ गर्यो भने तिमी व्यवस्था भङ्ग गर्ने भएका छौ एउटा चुङ्गीको रबर ब्यान्ड छ अब कति ठाउँमा चुडिनुपर्छ त्यो चुडिएको रबर ब्यान्ड हुन एक ठाउँमा अथवा एउटा मान्छे चाहिँ एकदम पहाड चढ्दै थियो स्वाट खसी उसले डोरीसम्म त्यो झुन्डिरहेछ है अब तल हेर्छ 400 फिट तल त खोला बगिरहेछ ढुङ्गामा बजारिएर मर्नलाई चाहिँ त्यो डोरी अब चुडिनुपर्छ तर डोरी कति ठाउँमा चुडिनुपर्छ 2-4 ठाउँमा होइन एक ठाउँमा चुडे चाहिँ पुग्छ त्यसैले व्यवस्था यस्तो कुरा हो कि एक ठाउँमा हामी चुक्ने बित्तिकैमै हामी परमेश्वरको सामु चाहिँ दोषी भयो गम्भीर कुरा छ परमेश्वर यस्तो हुनुहुन्छ हामीले पवित्र परमेश्वरको के अरे पवित्रता र उहाँको धार्मिकता उहाँको न्याय हामीलाई बुझ्न चाहिँ एकदम सोच्नुपर्छ मतलब हामी एकदम हल्का हुन्छौँ ए सानो यहाँ सानो झुटो यो सानो हामी विश्वासी भएर पनि ठिकै हुन्छ मैले त्यत्रो गराएको छु मैले होइन त्यही छोराले जस्तो कि त्यत्रो गरेँ मैले एउटा सानो एउटा सिसा मात्र नपुसेर बुवाले मलाई स्यापासी दिएन हामी त्यसो सोच्न सक्छ परमेश्वरको मनसाय बेग्लै छ उहाँ अति नै पवित्र हुनुहुन्छ अब युहन्ना साथमा पढौँ अनि अगाडि पनि छ कहिले पनि एकचोटि पनि नचुकिकन पुरै सिधै सारा हृदय सारा प्राण सारा शक्तिले व्यवस्थाको सबै आज्ञाहरू पुरा गर्ने कोही छ त भन्ने प्रश्नको जवाब चाहिँ आउँछ छ छ आदमबाट नभई स्वर्गबाट नै आउनुहुने र कन्या मरियमबाट जन्मिनु भएको परमेश्वरको पुत्र येशु ख्रीष्ट योना 7:19 उहाँले चाहिँ अरूलाई चाहिँ यसरी भन्नुहुन्छ योना 7:19 के मोसाले तिमीहरूलाई व्यवस्था दिएनन् र अनि तिमीहरू मध्ये एउटाले पनि व्यवस्था पालन गर्दैन तिमीहरू किन मलाई मार्न खोज्छ अनि योना 7:18 उहाँले आफ्नो बारेमा यसो भन्नुहुन्छ जसले आफ्नै पट्टिबाट बोल्छ त्यसले आफ्नै महिमा खोज्छ तर जसले आफूलाई पठाउनु हुनेको महिमा खोज्छन् उनी नै सत्य हुन् र उनमा कुनै अधर्म छैन आफ्नै विषयमा भन्दै हुनुहुन्छ ममा कुनै अधर्म छैन अनि तर तिमीहरूले चाहिँ व्यवस्था कसैले पनि पालन गरेको छैन तर मैले कुनै अधर्म गरेको छैन अनि कसैले पनि छ भनेर त्यहाँ भोइ उठ्न सकेन. उहाँलाई एकदम नजिकबाट चिन्ने पत्रुसले समेत भन्छ उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो. कति सुन्दर कुरा. युहन्ना 3:19 हामी पढ्छौँ. युहन्ना 3 के अरे रोमी 3:19 प्रभुले भन्नुभयो मुसाले तिमीहरूलाई व्यवस्था दिए, तिमीहरूले त्यो एउटाले पनि पाप गरेको छैन. अनि पाउल प्रेरितले चाहिँ अब त्यही कुरा अर्को शब्दमा भन्छन् रोमी 3:19 अब हामी जान्दछौ व्यवस्थाले जे पनि भन्दछ त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस्. त्यसैले तपाईँ जो हुनुहुन्छ आज यहाँ, तपाईँ दोषी हुनुहुन्छ कि निर्दोष हुनुहुन्छ? अब कुरा आउँछ यो व्यवस्था त्यसो भए के हो यो, यसलाई राम्रो भन्ने कि नराम्रो भन्ने, सबैलाई दोषी ठहराउँदो रहेछ. यो व्यवस्था खराब हो त. हामीले आफूलाई परमेश्वरको व्यवस्थाको मापदण्डले जाँच्यौँ भने हामी व्यवस्थाको दोषी रहेछौँ भन्ने थाहा हुन्छ, हामीले भङ्ग गरेछौँ भनेर. यसको मतलब व्यवस्था नै खराब हो भन्ने त होइन नि. समस्या चाहिँ व्यवस्थाको होइन, समस्या चाहिँ हाम्रो हो. रोमी 7:12 हामी पढ्छौँ व्यवस्था, यसकारण व्यवस्था पवित्र छ र आज्ञा पनि पवित्र न्यायपूर्ण र असल छ. व्यवस्था आफैमा कुनै समस्या छैन. किन? किनभने व्यवस्था यसरी सोच्नुपर्छ, व्यवस्था चाहिँ स्वयं परमेश्वरकै प्रतिबिम्ब हो. वास्तवमा व्यवस्था परमेश्वर पवित्र पवित्र परमेश्वरकै पवित्र प्रतिबिम्ब हो. एउटा सानो एउटा 10 शब्दले ल म कस्तो छु यसो हेर भन्ने हुन्छ अनि उहाँलाई चाहिँ दर्शाउँदैछ. परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ भनेर चाहिँ व्यवस्थाले चाहिँ देखाइरहेको छ. अनि व्यवस्थाले चाहिँ हामीलाई चाहिँ के देखाइरहेछ भने पवित्र परमेश्वरले माग गरेको कुराहरू के हुन्. अनि समस्या चाहिँ के छ भने पापी मानिसले चाहिँ व्यवस्थाको माग बमोजिम गर्न चाहिँ असमर्थ छ. जस्तो कि एउटा तपाईँको अनुहार फोहोर भयो दिनभरि तपाईँ मेला जानुभयो अनि यसो ऐनामा हेर्नुहुन्छ त एकदम ठिक छैन अनुहार त फोहोर भएको छ, हिलो लागेको छ, कपाल सिङ्ग्रिङ भएको छ अनि तपाईँले यसो भन्नुहुन्छ के भयो होला यो ऐनालाई यस्तो राम्रो मान्छेलाई यस्तो देख्नुहुन्छ तपाईँ त्यस्तो भन्नुहुन्छ अवश्य पनि त्यस्तो भन्नुहुन्न. तपाईँले चाहिँ भन्नुहुन्छ अब सफा गर्नु परेछ, फोहोर भएछ मेरो अनुहार है. अनि त्यस्तै गरी परमेश्वरको व्यवस्थाले पनि तपाईँको हृदयको फोहोर देखाइरहेछ, मेरो हृदयको फोहोर देखाइरहेछ. यो व्यवस्था एकदम राम्रो छ, यो परमेश्वरले नै दिनुभएको ऐना हो, यो स्वर्गीय ऐना हो. जब एउटा मान्छेले यसलाई हेर्छ, आफ्नो फोहोर देख्छ, आफ्नो पाप देख्छ, ऊ कायल हुन थाल्छ, ओहो उसलाई चाहिँ अब महसुस हुन्छ त्यो हुनुपर्छ. यही उद्देश्यले नै परमेश्वरले व्यवस्था दिनुभयो. अब हाम्रो दोस्रो बुँदा के छ भने पहिलो बुँदा त त्यति बेला व्यवस्थाले सबैलाई दोषी ठहराउँछ. दोस्रो व्यवस्था भङ्ग गर्ने के अरे व्यवस्था भङ्ग गरे पापको दण्ड चाहिँ मृत्यु हो. यो धेरै पटक उल्लेख भएको छ. प्रस्थानको पुस्तक 21:1 जाउँ त, जुन बेला सिनाई पर्वतको फेदमा हामी पुरा गर्छौँ यो भन्दै चाहिँ इजरायलीहरू परमेश्वरको आज्ञाहरू हामीलाई बताउनुहोस् मात्र एक एक कुरा गरिदिन्छौँ भन्दै थियो उनीहरूले. तर हेर्नुहोस् व्यवस्था भङ्ग गरे भने के हुन्छ परमेश्वरले त्यो बेला नै भन्नुभयो. प्रस्थान 21:12 केही नमुना हेर्नेछौँ. 21:12 कसैले कुनै मानिसलाई हिर्कायो र यो मर्यो भने त्यो हिर्काउने निश्चय नै मारियोस्, मृत्युदण्ड। पन्ध्र पद, अनि जसले आफ्ना बाबु वा आफ्नी आमालाई हिर्काउँछ त्यो निश्चय नै मारियोस्, गम्भीर छ यो त। सोह्र पद, नानीहरू सुन्दैछ है, बुवा आमालाई आदर गराउनेछ। सोह्र पद, अनि जसले कुनै मानिसलाई चोर्छ र त्यसलाई भेट्छ अथवा यो त्यसको हातमा भेट्टायो भने त्यो निश्चय नै मारियोस्। ओहो, सत्र पद, अनि जसले आफ्ना बाबु वा आफ्नी आमालाई सराप्छ त्यसलाई के होस्? त्यो निश्चय नै मारियोस्। यो दण्ड चाहिँ मृत्यु हो, गम्भीर छ। तपाईँले परमेश्वरको सामु आफ्नो दोष जति गहिरो रूपमा देख्नुभयो र महसुस गर्नुभयो त्यति नै उहाँको अनुग्रह तपाईँले उज्यालो देख्नुहुन्छ। जसले चाहिँ आफ्नो पापलाई म पापी नै हुँ अल्का रूपले हेर्छ, म दोषी हुँ सबै हो नि, अब कसले राम्रो गरेछ सिद्ध त कोही छैन, अब त्यसरी हेर्छ भने चाहिँ त्यो व्यक्तिले परमेश्वरको प्रेम र अनुग्रहलाई पनि त्यति गहिरो साथ बुझ्न सक्दैन। जसरी प्रभु येशूले त्यो स्त्रीको बारेमा भन्नुभयो नि, सिमोन सिमोन यो सिमोन चाहिँ होइन बिसाइरहेको थियो के यो आइमा यो बेबिचारी भनेर थाहा छैन, अनि त्यो स्त्रीले चाहिँ आफ्नो के अरे आँसुले चाहिँ प्रभु येशूको पाव धोइरहेको थियो, आफ्नो कपालले पुछिरहेको थियो, अनि प्रभुले त्यही भन्नुभयो उसका धेरै पापहरू क्षमा भएको छ, धेरै प्रेम गर्छ। के भनेको त्यो फर्सी चाहिँ कम पाप गर्ने थियो र होइन, उसले चाहिँ कम पाप गरे भन्ठान थियो, समस्या त्यो भयो। रोमी एकको 29-31 लामो सूची छ, डरलाग्दो सूची छ पापको, एउटा नै एउटाले त भेट्छ। रोमी एक 1, म पापी छैन भन्ने व्यक्तिलाई यस्तो पढेर सुनाइदिनुपर्छ। उहिले मलाई थाहा थिएन, एउटा मुस्लिम साथीसँग कुरा भन्दै थियो, उसले मैले कहिले पाप गरेको छैन, म अर्काको गुनासो गर्दैन, मैले व्यभिचार गरेको छैन, मैले उसले भट्याउँदै थिएँ। अब कसरी उसलाई सुसमा सुनाउने जस्तो भयो मलाई, यो मैले पढेर सुनाउनु पर्थ्यो, त्यो बेला जानिनँ मैले। रोमी 1:29 लेखेको छ, सबै प्रकारका अधर्म, व्यभिचार, दुष्टता, लोभ, शत्रुभावले भरिएकाहरू, दाह, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर, कान फुक्नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, कमण्डी, सेकी बाजहरू, खराब खराब कुरा जन्माउनेहरू भनेको चाहिँ रच्नेहरू भनेको छ, खराब कुरा सोचेर भने यस्तो गर्छु त्यस्तो गर्छु, बाबु आमाको आज्ञा नमान्नेहरू, सुन्दैछ नानीहरू, समझ नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरू, यस्ता यस्ता काम गर्नेहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी जानिकन पनि तिनीहरू ती काम नै गर्छन्। यो मात्र होइन तर यस्ता काम गर्नेहरूसँग तिनीहरू खुसी पनि हुन्छन्। देख्नुभयो, मृत्युदण्ड चाहिँ व्यवस्था भङ्ग गरे पापको दण्ड हो प्रिय। यो पद त सबैलाई थाहा छ होला, पापको ज्याला मृत्यु हो, छोटकरीमा नयाँ नियम यसरी लेखेको छ, व्यवस्थाले बताएको कुरा यही हो। अनि गलाती 3:10 भन्छ, किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन्, यसको मतलब म असल हुन खोजिरहेछु नि, मैले पहिला जस्तो झुट बोल्दिनँ, म चाहिँ अब मेरो श्रीमतीलाई पनि हेर्न थाल्छु, म राम्रो हुँदैछु। अब व्यवस्थाको कामहरू बाटोको भनेको चाहिँ ऊ आज्ञा पालन, यो नियमहरू पालन गरेर चाहिँ परमेश्वरको सामु चाहिँ ऊ ग्रहण योग्य बन्न खोजिरहेछ। ल, त्यो मान्छेलाई यहाँ भनेको छ तिनीहरू श्राप मनी छन्, अरे म झन् राम्रो हुनु खोज्छु, मलाई झन् श्राप दिने, उनीहरूले बुझ्न सकिरहेछन् अझ। कारण यो हो किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएको कतिवटा नै सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने लागेको लागे लागेको लागे आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार अनि सम्पूर्ण पुरै जीवन चाहिँ एकचोटि पनि नचुकाइकन गरिरहनु पर्छ व्यवस्थाबाट यदि हामी परमेश्वरको सामु धर्मी ठरिने हो भने किनभने यस्तो लेखेको छ व्यवस्थाको पुस्तकमा लेखेका सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस् त्यो श्राप के हो मृत्युदण्ड यसैले दोस्रो बुदा त्यो तेस्रो ख्रिस्ट व्यवस्था भङ्ग गर्नेहरूका निम्ति मर्नुभयो सुसमाचार बुझ्नुहुन्छ तपाईँ यो बुझ्नै पर्छ यो सुन्नै पर्छ यो चाहिँ तपाईँको एउटै मात्र उपाय हो यदि तपाईँले चाहिँ म पापी हुँ म दोषी छु अघि भनेको सब साँचो हो मलाई महसुस भयो त्यहाँ पुग्नु भएको छ भने चाहिँ अब चाहिँ एउटा मिठो ध्वनि बज्न थाल्छ तपाईँको लागि गलाती तिनको तेह्रमा पल्टाउनुहोस् गलाती तिन तेह्र यो सुन्दर पदमा यस्तो लेखेको छ गलाती तिनको तेह्र हाम्रा निम्ति कसको निम्ति भनेको रे हाम्रा निम्ति भनेको हामी व्यवस्था भङ्ग गर्नेहरूका निम्ति हामी पापीहरूका निम्ति हाम्रा निम्ति श्राप बनेर अरे व्यवस्थाले त म श्राप मुनि थिएँ तर मेरो सट्टामा एकजना श्राप लिदिने व्यक्ति आउनुभयो स्वर्गबाट को उहाँ यहाँ लेखेको छ हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले येशु ख्रिस्ट यसैको लागि आउनुभयो हाम्रा निम्ति श्राप बन्नलाई व्यवस्थाको दण्ड हामीले भोग्न नपरोस् भनेर हाम्रो सट्टामा भोगिदिनलाई हाम्रा निम्ति श्राप बनेर ख्रिस्टले हामीलाई दुईटा शब्द के छ व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ कति थोरै शब्दमा कति स्पष्ट कति धेरै कुरा हामीलाई परमेश्वरले बताउनु छ हेर्नुहोस् परमेश्वरको वचन अति नै सुन्दर छ अनि यो धेरै मनन गरिन लायक छ गलाती तिनको तेह्रको बाँकी भागमा अब यस्तो ल्याएछ किनकि लेखिएको छ हरेक जो रुखमा झुन्डिन्छ त्यो श्रापित हो पुरा नियमको एउटा पदमा परमेश्वरले भन्नुभयो कि रुखमा झुन्डिएर मर्ने चाहिँ के हो श्रापित हो अनि एक दिन प्रभु येशु ख्रीष्ट कलवरीको रुखमा झुन्डिनु भयो श्रापित भन्नुभयो क्रुसलाई रुख भनिएको छ त्यो काठले बनेको क्रुसमा हाम्रो प्रभु हाम्रो निम्ति श्राप भन्नुभयो अब एउटा पापमा म कसरी छुटकारा पाउन सक्छु भनेर छटपटिरहेको एउटा व्यक्तिको लागि त यो अति नै खुसीको कुरा हुनुपर्ने हो यदि तपाईँले अहिलेसम्म यो छुटकाराको अनुभव गर्नुभएको छैन भने चाहिँ तपाईँ के को लागि पर्खिबस्नुहुन्छ येशु ख्रीष्टले तपाईँको श्राप बोकिसक्नुभयो पापको दण्ड उहाँले भोगिसक्नुभयो सम्पूर्ण अनि अब तपाईँले चाहिँ येशु ख्रीष्टलाई हेर्नुपर्छ उहाँलाई हेर्नुपर्छ मेरो आशा चाहिँ त्यहाँ मात्र छ अब जे गर्नुपर्छ त्यहाँ गर्नुपर्छ अरू कहीँ होइन उहाँलाई म हेर्छु अरू कहीँ म आशा गर्दिनँ मेरो भरोसा कसैमा छैन आफैमा त हुँदै होइन उहाँमा एउटा चित्र छ योभन्दा अझ राम्रो बनाउनु पाए हुन्थ्यो तर यसबाट पनि केही बुझिन्छ व्यवस्थाको मुनि भएको व्यक्ति चाहिँ श्रापित छ भङ्ग गर्ने व्यक्ति हो ऊ मृत्युदण्ड पाउन लायक छ तर बीचमा चाहिँ कलवरी क्रुसलाई दर्शाउन प्रभु येशु क्रुसमा मर्नुभएको भन्ने कुरा गलाती तिनको तेह्रमा लेखे अनुसार त्यहाँ चित्रमा देखाएको छ उहाँ हाम्रो निम्ति श्राप भन्नुभयो अब यो श्रापको मुनि परिरहेको व्यक्तिले चाहिँ शरण लिन जानु पर्यो प्रभु येशु ख्रिस्ट जो उसको निम्ति श्राप भन्नुभयो उहाँलाई अगाल्नु पर्यो त तपाईँ मेरो निम्ति श्राप बनिदिनु भयो, तपाईँले मेरो दण्ड भोग्नु भयो, तपाईँ मलाई बचाउने यस्तो गरिदिनु भयो। अब त्यो व्यक्ति तुरन्तै ऊ चाहिँ मुक्त हुन्छ, ऊ छुटकारा पाउँछ। उसले भन्न सक्छ, म व्यवस्थाको दण्ड मृत्युबाट मैले छुटकारा पाएको छु, मलाई यीशु ख्रीष्टले अनन्त जीवन दिनुभएको छ। यति सरल छ सुसमाचार। तर पहिला व्यवस्थाको गम्भीरताले चाहिँ एउटा व्यक्ति कायल हुनै पर्छ। फेर अहिले चाहिँ सुसमाचार सुनाउने नाममा चाहिँ एकदम सधैँ खालि मान्छे बढाउनु मात्र हो कि के हो कुनै, तपाईँ स्वर्ग जान चाहनुहुन्छ नरक जा, कसले म नरक जान चाहन्छु भन्दा जस्तो जस्तो प्रार्थना गर्नुहोस् म पछि, अनि यो भन्नुहोस् प्रार्थना गर्यो ल आजदेखि तपाईँ चाहिँ अब बत्तिसमा लिइहाल्नुहोस्। यो व्यापक व्यापक रूपमा यही छ। अनि त्यो त भयानक डरलाग्दो कुरा हो। एउटा मान्छेलाई झन् झुट्टो आश्वासन दिइरहेछ कि तपाईँ स्वर्ग जाँदै हुनुहुन्छ अरे, जब कि ऊ नरक गइरहेछ। त्यसलाई पनि परमेश्वरले लेखा लिनुहुन्छ, जसले त्यस्तो खालको प्रचार गर्छ, त्यस्तो खाले तरिकाले उसले चाहिँ सुसमाचार सुनाए भनिरहेछ। अनि धेरैजना भ्रममा छन्। अनि त्यस्तो व्यक्ति जसले चाहिँ होइन मैले ग्रहण गरेँ अनि फलाना पास्टरले मलाई के अरे बत्तिसमा दियो अनि 15 वर्ष भयो, यस्तो व्यक्तिहरूलाई फेरि कति गाह्रो छ तपाईँलाई त्यो अनुभव भएको छ सुसमाचार सुनाउनलाई। कहिले काहीँ फेरि कोही कोही चाहिँ इमान्दार भएर खै विश्वास त गरे तर केही भएको छ, त्यस्तो व्यक्तिलाई सुनाउन सकिन्छ तपाईँ अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ। हेर्नुभयो एकदम महत्त्वपूर्ण कुराहरू छन्। व्यवस्थाको प्रबन्ध त अध्ययन गर्यौँ तर यसको व्यवहारिक पक्षहरू हेर्दैछ हामीले हाम्रो अहिलेको समयको लागि। प्रभु येशूले अब व्यवस्था प्रयोग गरेको हेर्नु छ, उहाँ चाहिँ हाम्रो शिक्षक हुनुहुन्छ। दुईजना मान्छे आउँछन्, उनीहरू भन्ठान्छन् हामीले त व्यवस्था पालन गरेको छौँ। अब त्यो दुईजनालाई उहाँले भेट्नुहुन्छ। एकजना चाहिँ धनी जवान शासक भनिएको छ, धनी पनि छ जवान पनि छ, ऊ त शासक वर्गको सन्हेद्रिनको सदस्य पनि छ जस्तो छ। दोस्रो छ एउटा व्यवस्थाको गुरु, पुरानो नियममा पोख्ता फट्ट भट्ट्याउन सक्ने पदहरू। तर दुईजना नरक गइरहेको थिए, दुईजना हराएको, दुईजना भन्ठान्थे। अब हामी त व्यवस्था पालन गर्नेहरू हौ। मत्ती 19 समयको कारण म पढिदिन्छु ल, 17 अनि उहाँले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्छौ, किनभने धनी जवान शासकले चाहिँ असल गुरुज्यू अनन्त जीवनको भागीदार हुन हकदार हुन मैले के गर्नुपर्छ। ओहो कस्तो राम्रो प्रश्न है उसलाई त, तपाईँ अब पापबाट फर्किनुहोस् विश्वास गर्नुहोस् भन्नु होइन, त्यो हामीले भएको त्यो भन्थ्यो होला है। तर प्रभु येशूले भन्नुहुन्छ, तिमी मलाई किन असल भन्दछौ, एकजना अर्थात् परमेश्वर बाहेक अरू कोही असल छैन। यसको तात्पर्य चाहिँ तिमी पनि आफूलाई असल भन् ठानिरहेछौ अनि म पनि एउटा असल मान्छे जस्तो मात्र ठानिरहेछ, तर परमेश्वर बाहेक अरू कोही असल छैन। तर तिमी जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर भन्नुहुन्छ। अनि उसले भन्छ, मैले पालन गरेछु, यो गरेछु, यो गरेछु, यो सब गरेछु मैले भन्छ उसले। प्रभुले उसलाई भन्नुभएको कुरा याद छ है तपाईँलाई, ऊ धनी थियो, तिम्रो सम्पत्ति बेच, गरिबहरूलाई देऊ, मेरो पछि लाग। अनि त्यो सुन्ने बित्तिकै चाहिँ ऊ चाहिँ दुखित हुन्छ। अरे अनन्त जीवन खोजिरह्यो भने मान्छेले किन दुखित हुनु पर्यो, अब उपाय दिइरहेछ उसलाई, तर धन सम्पत्ति छोड्न चाहनु भनेपछि उसलाई चाहिँ परमेश्वर भन्दा चाहिँ धन सम्पत्ति नै ठुलो रहेछ। उसको ईश्वर वास्तव परमेश्वर होइन रहेछ, सम्पत्ति नै रहेछ। त्यसैले प्रभुले उसलाई चाहिँ आज्ञाहरू पालन गरेर भन्नुको कारण चाहिँ उसलाई दोषी देखाउनु थियो। अनि अझ त्यसको बारेमा अर्को कुरा पनि भनौँला। तर एउटा व्यवस्थाको गुरु उठे लुका 10:25 र यसो भन्दै उहाँलाई परीक्षा गरे, गुरुजी अनन्त जीवनको अधिकारी हुनलाई म के गरौँ, खुब अनन्त जीवन खोजिरहेको जस्तो छ। अनि उहाँले उनलाई भन्नुभयो, तिमीले ठिक उत्तर दिएको छ। अनि प्रभुले नै सोध्नुभयो, अनि व्यवस्थाले के भन्छ, अनि उसले भन्छ परमेश्वरलाई सारा हृदयले प्रेम गर्नुपर्छ, सारा मनले, सारा शक्तिले, आफ्नो छिमेकीलाई आफैले जस्तो प्रेम गर्नुपर्छ। ए ल त्यसपछि त्यही गर नि त तिमी, है त्यही गर। 28 उहाँले भन्नुभयो, तिमीले ठिक उत्तर दिएको छौ, यही गर र तिमी जिउनेछौ। अब यसलाई बुझ्न आवश्यक छ, यसमा अलमल नहोस् है। वास्तवमा जवाब ठिकै पनि हो, अनन्त जीवन प्राप्त गर्न सैद्धान्तिक हिसाबले भन्ने हो भने त्यहाँ दुईटा उपायहरू छन्। यदि एउटा व्यक्तिले परमेश्वरको व्यवस्थालाई सिद्ध रूपमा आफ्नो जीवनभरि सुरुदेखि अन्तसम्म पालन गर्छ भने उसलाई कहाँबाट दण्ड दिइन्थ्यो र? दोषीलाई पो दण्ड दिन्छ, उसले त सबै पालन गरेछ, उ त अनन्त जीवनको भागीदार हुनु पाइहाल्छ नि। व्यवस्थाद्वारा मुक्ति पाउन त्यसो भए सैद्धान्तिक हिसाबले चाहिँ सकिन्छ। खालि समस्या के हो भने प्रभु येशू ख्रीष्ट बाहेक कोही व्यक्तिले पनि त्यसो गरेको छैन। पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई सिद्ध रूपमा पूरा गर्न सम्भव पनि छैन। त्यसैले अर्को अनन्त जीवन पाउने उपाय चाहिँ प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेर उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेर अनन्त जीवन प्राप्त गर्न सकिन्छ। यो चाहिँ अनुग्रहद्वारा मुक्ति पाउने उपाय। पहिलो चाहिँ व्यवस्था पालन गरेर मुक्ति पाउने उपाय, सक्छ भने गर प्रभुले भन्नुहुन्छ, तर अर्को चाहिँ अनुग्रहद्वारा मुक्ति पाउने उपाय। पहिलो उपायमा चाहिँ समस्या छ, व्यवस्थाको समस्या छैन, हाम्रो समस्या छ, हामीले गर्नै सक्दैनौँ। छौ छौ ताराहरूलाई छौ भनेर अनि हामी उफ्रेर छुन खोज्ने, है कसरी भेट्टाउने हामीले, हामीले सक्दैनौँ। अनि परमेश्वर त्यो जान्नुहुन्छ, अनि त्यसैले त उहाँले आफ्नो पुत्रलाई पठाउनु भएको हो, अनि समस्याको समाधान हुन्छ। यद्यपि परमेश्वरको पवित्र व्यवस्थाले सबैभन्दा असल र सबैभन्दा धर्मी मानिसलाई समेत दोषी ठहराउँछ, तर परमेश्वरको अनुग्रहले चाहिँ सबैभन्दा खराब मान्छे, दोषी मान्छे, उसले भन्नु म जस्तो पापी कोही छैन भन्ने कोही मान्छे छैन, ओहो उसलाई चाहिँ धर्मी ठहराउँछ यदि उसले येशू ख्रीष्टमा विश्वास गर्छ भने। यो त अचम्म, यो परमेश्वरको अचम्मको सुसमाचार अनुग्रह। त्यसैले त्यो धनी जवानले चाहिँ व्यवस्था पालन गर्ने प्रयासले कहिले मुक्ति पाउन सक्दैन भनेर प्रभु येशूले राम्ररी जान्नुहुन्थ्यो, तर उसलाई चाहिँ ऊ कति पापी छ भनेर देखाउन चाहनुहुन्थ्यो। त्यसैले ल गर नि त जीवन पाउन सक्छ त्यसरी भन्नुभयो। अनि व्यवस्थाको गुरुको सवालमा पनि कुरा आउँछ, सिद्ध रूपमा परमेश्वरलाई प्रेम गर्नुपर्ने, सिद्ध रूपमा आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नुपर्ने, त्यो चाहिँ हामीले अघि नै अध्ययन गर्यौँ, गर्न सक्ने कोही पनि छैन। यदि सक्ने भएको भए त किन यस्तो पद लेखिन्थ्यो? गलाती 2 हेर्नुहोस् त, गलाती 2:21 यदि त्यहाँ कसैले कथम कदाचित कोही के अरबौँमा कसरी हो एकजनाले चाहिँ आदमकै सन्तान भएर पनि सबै व्यवस्था पालन गरेर जीवन पाउन सक्ने भएको भए चाहिँ ख्रीष्ट मर्न व्यर्थ हुन्थ्यो। हेर्नुहोस् यहाँ गलाती 2:21, परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिन पावल भन्छ। किन त्यहाँ कतिजना चाहिँ व्यवस्थाद्वारा धर्मी ठर्न सकिन्छ भनेर चाहिँ त्यहाँ पावलको सुसमाचारलाई चाहिँ खण्डन गरिरहेका थिए। अनि पावलले चाहिँ यो पत्र लेख्दा उसले भन्छ, परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिन, खतनाद्वारा मुक्ति पाइन्छ। अहिले के भनिरहेछन् अहिले अधिकांश चर्चहरू, नभने पनि अब अभ्यासमा त्यही नै छ, बप्तिस्मा लिएर मुक्ति पाइन्छ। बप्तिस्मा लिनुहोस् होइन मुक्ति पाइन्छ, अनि उनीहरूको मुखमा पनि त्यही छ, तपाईँले विश्वास गर्नुभएको छ प्रभुलाई, अँ मैले फलाना मितिमा बप्तिस्मा लिएको। अब बप्तिस्माकै कुरा पहिला आउँछ, बप्तिस्मा महत्त्वपूर्ण हो है, बप्तिस्माको म ठट्टा गरे होइन, त्यो एकदम महत्त्वपूर्ण हो, तर बप्तिस्माले मुक्ति दिँदैन। यदि बप्तिस्माले मुक्ति पाइन्छ भन्यो भने उसले के गर्दैछ? परमेश्वरको अनुग्रहलाई अब रद्द गरिरहेछ।
किनकि व्यवस्थाद्वारा कुनै कामद्वारा आज्ञा पालनद्वारा धार्मिकता आउँदो हो त ख्रिस्ट व्यर्थमा मर्नुभयो अनि ख्रिस्ट व्यर्थमा मर्नुभयो भन्ने कसले भन्ने त्यसरी त्यो भन्न त ईश्वरले न त्यसैले गम्भीर विषय छ अब हेरौँ व्यवस्थाको उद्देश्य दुईटै बुझा छ अनि हामी अन्त गर्नेछौँ रोमी तिनको बीचमा हामी पल्टाउँ अति महत्त्वपूर्ण पद छ यहाँ हामी त्यहाँ पल्टाउँ यहाँ लेखिएको कुरालाई ध्यान दिनुहोस् त रोमी तिनको बीच यस कारण व्यवस्थाको कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ व्यवस्थाको उद्देश्य के हो यहाँ दुईटा कुरा लेखेको छ यो पदमा एउटा चाहिँ मानिसलाई धार्मिकता दिनु चाहिँ होइन व्यवस्थाको उद्देश्य चाहिँ मानिसलाई मुक्ति दिनु होइन व्यवस्थाले दिन सक्दैन अनन्त जीवन यो पदले के भन्दैछ नम्बर दुई व्यवस्थाको उद्देश्य के हो मानिसलाई उसको अधर्म देखाउनु हो धार्मिकता दिनु होइन तर उसको अधर्म देखाउनु हो रोमी तिनको दस धर्मी कोही छैन एउटै पनि छैन यो पद हामीले सुनाउनुपर्छ सुसमा सुनाउँदाखेरि यही पदले कतिजनाले आफू पापी छु भनेर महसुस गरेको मैले गवाहीहरू सुनेको छु यो दुई धारे भन्दा पनि लाग्ने परमेश्वरको तरवार हो त्यसैले व्यवस्थाले धर्मी ठहराउन सक्छ तर जुन कुरा व्यवस्थाले गर्न सक्दैन रोमी आठको तीनमा हेरौँ त एकचोटि व्यवस्थाले गर्न सक्ने काम छ त्यहाँ अनि अर्कोतिर व्यवस्थाले गर्न नसक्ने काम पनि छ व्यवस्थाको उद्देश्य के हो त्यो बुझ्न खोजिरहेको छ रोमी आठको तीनमा भनेको छ किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन व्यवस्थाले धर्मी ठहराउन सकेन किन ठहरिन सकेन व्यवस्था अधर्मी भएर र होइन होइन व्यवस्था एकदम धर्मी छ तर म अधर्मी भएकोले मलाई दोषी मात्र ठहराउन सक्यो अनि जुन कुरा अव्यवस्थाले गर्न सकेन त्यही कुरा भनेको हामीलाई चाहिएको धार्मिकता त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समान्तरमा र पापका निम्ति पठाइकन गर्नुभयो यो चाहिँ सुसमाचार हाम्रो पाप बलिको रूपमा यीशु ख्रीष्ट आउनुभयो दण्डको आज्ञा उहाँले लिनुभयो उहाँले व्यवस्थाको माग पनि पूरा गरिदिनुभयो अब हामीलाई व्यवस्थाबाट मुक्त गर्न सक्ने उहाँ नै हो त्यसैले परमेश्वरलाई धन्यवाद होस् व्यवस्थाले बचाउन सक्दैन तर के गर्न सक्छ बाँच्न खाँचो छ है भनेर चाहिँ देखाउन सक्छ धेरै जसो मान्छेलाई चाहिँ बाँच्न खाँचो छ भनेर आवश्यक छैन होइन अधिकांश मानिसहरू त्यसैले यो व्यवस्थाको कामै त्यही हो उसको पाप देखाउने ऐना हो या मान्छे रिसाउँछन् तर प्रयोग गर्नुपर्छ यो ऐना प्रयोग गर्नुपर्छ व्यवस्था पवित्र छ तर त्यसले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन त्यसले चाहिँ हामी कति अपवित्र छौँ भनेर चाहिँ देखाउन सक्छ तर यसले हामीलाई शुद्ध पार्न सक्दैन अब अन्तमा छैटो बुद्धा चाहिँ व्यवस्थाको उद्देश्य हेऱ्यौँ है अब प्रेमको व्यवस्था के भन्न खोजेको अब मत्ती बाइस हामीले हेरिरहेको अथवा चर्चा गरिरहेको पद तर अब पल्टाउँदै यहाँ मत्ती बाइस अनि तपाईँहरू जो जसले प्रभुलाई चिन्नु भएको छ नि हाम्रो यताको हुनुहुन्छ कतिजना तपाईँहरूलाई एकदमै आज आफ्नो पाप बुझ्ने मौका पाइरहनु भएको छ अनि यदि परमेश्वरले तपाईँलाई यहाँ गजगजाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँ बुझ्नुहोस् तपाईँको समय आयो मुक्तिको दिन आजै हो ढिलो नगर्नुहोस् पश्चाताप गर्न विश्वास गर्न हतार गर्नुहोस् तपाईँले देखिसक्नुभयो खुल्ला ढोका ढोका मने हुँ प्रभु यीशुले भन्नुभएको दगुर्नुहोस् ढोका बन्द हुन्छ एक दिन. अब हामी मत्ती 22 को 36 देखि 40 मा पढ्न लाग्छौँ. हे गुरु यसले भन्छ व्यवस्थामा ठूलो आज्ञा कुन हो. 37 पद यीशुले तिनलाई भन्नुभयो तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले अनि आफ्नो सारा मनले प्रेम गर. यही चाहिँ पहिलो र ठूलो आज्ञा हो. अनि दोस्रो चाहिँ यही जस्तो छ तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर. त्यसपछि 40 पदमा उहाँले भन्नुहुन्छ सारा व्यवस्था र भविष्यवक्ताहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्. यसैमा उभिरहेको छ यही नै हो. अनि यही कुरा चाहिँ रोमी 13 अध्यायमा पनि लेखेको छ. पावल प्रेरितले भन्छ रोमी 13 अध्यायमा जाउँ. रोमी 13 8 10 पदमा हामी पढ्नेछौँ. रोमी 13 8 पद म सुरु गर्छु ल. एक अर्कालाई प्रेम गर्नु बाहेक कुनै पनि कुरामा कसैको ऋणी नहो. यो ऋण चाहिँ सधैँ छ भन्दैछ. अर्कालाई प्रेम गर्नुपर्ने ऋण चाहिँ सधैँ छ ममा तपाईँमा पनि छ. किनकि जसले अर्कोलाई प्रेम गर्दछ उसैले व्यवस्था पुरा गरेको छ. सुन्नुभयो किनकि व्यभिचार नगर्नु हत्या नगर्नु चोरी नगर्नु झुटो गवाई नदिनु लोभ नगर्नु भन्ने आज्ञा र अरू कुनै आज्ञा छ भने ती सबैको सार यही कुरामा अर्थात् तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नु भन्ने कुरामा पाइन्छ. जसमा प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन त्यसकारण प्रेम गर्नु नै व्यवस्था पुरा गर्नु हो. त्यसले जसले परमेश्वरलाई प्रेम गर्छ र आफ्नो छिमेकीलाई प्रेम गर्छ उसले व्यवस्था पालन गर्दैछ त्यसलाई पुरा गर्दैछ. ऊ व्यवस्था भङ्ग गर्ने होइन ऊ व्यवस्था पालन गर्ने व्यक्ति हो. अनि फेरि त्यो दोष आज्ञाहरूको कुरा हामीले सोच्न सक्छौँ. दोष आज्ञामा वास्तवमा यही दुईवटा आज्ञा छ. पहिलो चारवटा आज्ञा है त्यो पहिलो चारवटा आज्ञा छ नि परमेश्वरतर्फी आज्ञाहरू हुन् म बाहेक अरू कुनै ईश्वर नमान्न मूर्ति पूजा नगर्न मेरो नाम व्यर्थमा नलिनु विश्राम दिन पालन गर्नु सब चाहिँ परमेश्वरलाई आदर गर्ने बारेमा हो. परमेश्वरलाई पहिलो स्थान दिने पहिलो प्रेम गर्ने बारेमा हो. 1, 2, 3, 4 अनि त्यसपछि छवटा आज्ञा आउँछ आफ्नो बुवामालाई आदर गर्न आज्ञा पालन गर्न. त्यसपछि छैठौँ आज्ञा आउँछ हत्या नगर्नु. सातौँ आज्ञा व्यभिचार नगर्नु. आठौँ आज्ञा चोरी नगर्नु. नौ आज्ञा झुटो नबोल्नु. र दसौँ आज्ञा लोभ नगर्नु. अब त्यो छवटा आज्ञा चाहिँ छिमेकीलाई प्रेम गर्नुपर्छ भनेको. किनभने आफ्नो छिमेकीलाई प्रेम गर्छ भने उसको केही पनि चोर्दैन उसँग ढाँट्दैन होइन घृणा गरे पो उसको चोर्छन् अथवा ढाँट्छन् उसलाई प्रेम गर्छौँ भने त्यो गर्दैन. त्यसरी सोच्नुहोस् है. अनि यी सबै चाहिँ छिमेकी पक्षको मान्छे पक्षको आज्ञाहरू. त्यसैले दस आज्ञामा चाहिँ दुई पक्ष रहेछ. एउटा चाहिँ परमेश्वर पक्ष आज्ञाहरू अर्को चाहिँ मानिस पक्ष आज्ञाहरू. अनि दुईटै आज्ञाले चाहिँ के भनिरहेछ प्रेम गर प्रेम गर. परमेश्वरलाई प्रेम गर छिमेकीलाई प्रेम गर छोटकरीमा प्रेम गर. त्यसैले सारा व्यवस्था एउटै शब्दमा पुरा हुन्छ. त्यो शब्द हो प्रेम. गलाती 5:14 एकचोटि हेर्नुहोस् त. गलाती 5:14 यो व्यवस्थालाई दुरुपयोग गर्ने व्यवस्थावादीहरूलाई चाहिँ पावलले एकदम कडा चेतावनी र परमेश्वरको श्राप सुनाउँदै यो पत्र लेखेको छ गलातीको पत्र. किनभने जहाँ जहाँ उसले सुसमाचार सुनाए सुसमाचारलाई उल्टा पुल्टा पार्न चाहिँ विश्वास गरेर मात्र पुग्दैन खतना पनि गर्नुपर्छ आज्ञा पनि पालन गर्नुपर्छ अनि पो मुक्ति पाइन्छ. त्यस्तो व्यक्तिहरू भेट्नु भएको छ भेटेको छु मैले. विश्वास गरेर मात्र मुक्ति पाइँदैन. कहाँ हुन्छ र आज्ञा पालन पनि गर्नुपर्छ अनि मुक्ति पाइन्छ. तपाईँले एकदम सँगै बुझ्नुपर्छ अनि मात्र तपाईँले साँचो सुसमाचार प्रचार गरेको ठहरिन्छ. अनि उसले चाहिँ अब साँचो व्यवस्थाको साँचो उद्देश्य यसको आशय यसको भाव लाई खोल्दै विभिन्न कुरा लेखेको छन् अनि हामी चाहिँ गलाती 5:14 मा उसले यसरी लेख्छन्, किनकि सारा व्यवस्था एउटै शब्दमा अर्थात तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर भन्ने कुरामा पूरा हुन्छ। कुरा त कति सजिलो सुनिन्छ नि, खालि प्रेम गर्नुपर्ने रहेछ, व्यवस्था पुरा भइहाल्यो नि है, यति त रहेछ नि, सजिलो रहेछ। तर गर्न गाह्रो भन्ने कि असम्भव भन्ने, गाह्रो भनेर पनि पुग्दैन जस्तो लाग्छ, असम्भव छ। वास्तवमा परमेश्वरको आज्ञा जब हामीले ठिक तरिकाले बुझ्न थाल्छौँ, हामी असम्भव असमर्थ भएको हामी महसुस गर्न थाल्छौँ। वास्तवमा जुन खालको प्रेमको कुरा गर्दै हुनुहुन्छ नि परमेश्वरले, मानवीय खालको होइन, त्यो खालको प्रेमको एक छेउ पनि हामीले उत्पन्न गर्न सक्दैन। वास्तविकता त्यही नै हो। अनि त्यसैले के आवश्यक छ भने एउटा मुक्तिदाताको आवश्यक छ, येशु ख्रीष्टको आवश्यकता छ। अनि जब एउटा व्यक्तिले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर पाउँछ, गजबको कुरा हुन्छ। स्वयं उसकै जीवनभित्र प्रभु येशू ख्रीष्ट जिउन आउनुहुन्छ। अनि उसले भन्न सक्छ पावलले जस्तै, ख्रीष्ट म भित्र जिउनुहुन्छ, मैले कहिले गर्न नसक्ने परमेश्वरको आज्ञा पालन अब म भित्र हुनुहुने ख्रीष्टको शक्तिद्वारा म गर्न सक्छु, मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म यो गर्न सक्छु। जसले चाहिँ अनि गलाती 2:20 हामी नजिकै समय छिट पढौँ न है, अहिले एकजना भाइले पनि यो भन्दै हुनुहुन्थ्यो, गलाती 2:20 यहाँ लेखेको छ, म ख्रीष्टसित क्रुसमा टाँगिएको छु तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रीष्ट म भित्र जिउनुहुन्छ। देख्नुभयो त्यो शब्द म भित्र जिउनुहुन्छ भनेछ, त्यसो बास बसिरहनु भएको छ एउटा कुनामा बसिरहनु भएको छ त भनेको छैन, त्यस्तो हुनको लागि उहाँ हामीलाई हामी कहाँ आउनुभयो होइन, उहाँ त हाम्रो यो हातहरू हाम्रो खुट्टाहरू हाम्रो आँखाहरू यो सबै नै उहाँको जीवनको लागि प्रयोग गर्न भाँडाको लागि प्रयोग गर्न आउनुभएको, खालि चाहिँदाखेरि मात्र प्रभु होइन अरू बेला त आफै जिउन सकिहाल्छ नि मलाई भन्ने हुनको लागि आउनुभयो होइन, उहाँ बिना सक्दैन भन्ने ठाउँमा पुग्नु परेको छ विश्वासीहरू पनि। अघि त मैले अविश्वासीहरूको कुरा गरेँ तर अब चाहिँ विश्वासीहरूको कुरा गर्दैछु। अनि धेरै समय लाग्छ कहिले कहाँ हामीलाई यो ठाउँमा पुग्नलाई, के हो यो कारण हाम्रो हाम्रो पापी हृदय छली छ, हामीलाई चाहिँ ठिकै छ नि म एकदम राम्रो भएको छु त म त जस्तो लाग्छ हामीलाई हुन्छ गर्दै जाऊ प्रभुले भन्नुहुन्छ। अनि त्यसपछि चाहिँ हामीलाई लड्न दिनुहुन्छ, खास हामी असफल भएको परमेश्वर चाहेको होइन तर हामी असफल भएर नै बल्ल हामी भरोसा गर्न सिक्न थाल्छौँ। ख्रिस्टियन जीवन ख्रिस्ट मभित्र जीवन हो। अनि यो यति महत्त्वपूर्ण छ प्रियहरू, अनि छ नि एउटा कुरो भनिहालौँ, जुन हाम्रो बाइबल स्कुल शर्म स्मृति बाइबल स्कुलको लागि चाहिँ रोगीको पुस्तकको सिकाउने मैले सुवर्ण अवसर पाइरहेको छु, धेरै आशिष भइरहेछ मलाई। अनि त्यसमा चाहिँ रोमी 6:7-8 अध्याय, रोमी 1-4 त यही हो सबैजना दोषी छन् भन्ने र धार्मिकता विश्वास गराउँछ, तर त्यो अध्याय चाहिँ तपाईँहरूले सक्नुहुन्छ भने चाहिँ अडियो मात्र भए अथवा भिडियोहरू पनि तयार छ, त्यो चाहिँ सुन्नुहोस् अध्ययन गर्नुहोस्। अनि यही सम्बन्धमा चाहिँ विस्तृत रूपमा हामीले बयान गर्न खोजेका छौँ। गलती 5:22 लेखेको छ, यो प्रेम भन्ने कुरा चाहिँ हामी आफैबाट चाहिँ होइन, यो चाहिँ पवित्र आत्माको फल हो। यसलाई गहिरो गरी सोच्नुहोस्, मैले प्रेम उत्पन्न गर्न सक्दिनँ, जस्तो खालको प्रेम हुनुपर्ने क्या मानवीय प्रेम त हामी सबैजना सक्छौँ, म तपाईँलाई धेरै प्रेम गर्छु अनि त्यो साँच्चै पनि होला, तर मानवीय प्रेम यति परसम्म मात्रै जान सक्छ। परमेश्वरको व्यवस्थाको जुन सार त्यो प्रेम भनेको छ, जुन चाहिँ पवित्र आत्माको फल भनेको छ त्यो त उहाँसँग हिँडेर मात्र हुन्छ प्रियहरू. त्यसैले म त यो हिँड्न सिक्न चाहन्छु, उहाँमा भर पर्न चाहन्छु, उहाँले म भित्र गर्नुपर्छ. गलती 5:16 लेखे जस्तै, तर म यो भन्दछु आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैन. यो आत्मामा हिँड भनेको चाहिँ पवित्र आत्मामा भर पर्दै हिँड भनेको, यो हाम्रो आत्माको कुरा गरेको होइन तर पवित्र आत्मा कुरा गरेको. तब चाहिँ हामी आफैमा असम्भव कुराहरू सम्भव गराउन सक्नुहुन्छ. अन्तमा तपाईँहरू कतिजनाले यात्रीको प्रगति पढ्नु भएको छ है, अथवा विजयको यात्रा नेपालीमा, मैले त यो पल्टाउनै बिर्सेछु है. ठिकै छ. यात्रीको प्रगति लेख्ने जन बन्यनले चाहिँ लेखेको यो 4 हरफहरू एकदम प्रख्यात छन् अनि नेपालीमा चाहिँ यसरी मैले अनुवाद गरेको छु. दौड न दौड व्यवस्थाले भन्छ तर दिन्छ मलाई न खुट्टा न हात. बरु सुन्दर खबर सुसमाचारको छ, उड भन्छ र पखेटा दिन्छ. ख्रिस्टमा आएपछि हामीलाई दिएको आज्ञाहरू व्यवस्थामा दिएको आज्ञाहरू भन्दा पनि माथि छ. व्यवस्थाले त दौड दौड भन्थ्यो, सुसमाचारले चाहिँ उड उड भन्छ. सुसमाचारले हामीलाई दिएको आज्ञाहरू नयाँ नियममा छन्, यो असम्भव छ यदि हामी ख्रिस्ट बिना जिउन खोज्छौँ भने. आफ्नै बलले आफ्नै प्रयासले होइन प्रभुमा भर पर्दैनौँ होइन. आज किन बाइबल पढ्नु पऱ्यो, राम्रो चलिरहेछ मेरो जीवन, हिजो पनि पाप गरेन आज पनि पाप गरेन कहिले पाप गरेँ. अब यस्तो प्रकारले जिउँछ भने एकदम हल्का हो त्यो. तपाईँले ख्रिस्टियन जीवनको मिठास नै बुझ्नु भएको छैन. अर्कै व्यक्तिलाई चाहिँ हाम्रो जीवनमा जिउन दिनु परेछ. त्यसैले अन्तमा के तपाईँले मुक्ति पाउनुभयो, के तपाईँको हृदयमा पवित्र आत्माले बास गर्नुभएको छ आज, के तपाईँलाई चाहिँ परमेश्वरले असम्भव पनि गर्न सक्ने सम्भव तुल्याउनु भएको छ. पवित्र आत्माको सामर्थ्यले सम्भव छ. नमस्कार, प्रार्थना गरौँ. समय धेरै धेरै गर्नुभयो, धन्यवाद छ. प्रभु धन्यवाद चढाउँछौँ जुन अध्ययनहरू गर्न पायौँ, हामीलाई गहिरिन सहायता गर्नुहोस् प्रभु. हामी सधैँ रहिरहन चाहँदैनौँ, हामी पढ्न चाहन्छौँ अनि हामी सक्दैनौँ. तपाईँ हामीलाई हुर्काउनुहोस्, हामी नम्रतामा तपाईँको वचन ग्रहण गर्न चाहन्छौँ. सब छल कपट निन्दा वैरभवमा हटाएर प्रभु तपाईँलाई हेर्न र भर पर्न र तपाईँको यो यो युगमा जसरी हामी जिइरहेका छौँ अनुग्रहको युगमा, अझ हामी बुझ्न सकौँ यस युगमा विश्वासी भएर जिउनु भनेको के हो. तपाईँको आशिष छ हरेकलाई, कायल पारी बचाउनुहोस् प्रभु, हराएकालाई प्रभु यीशुको नाम हामी